कार्यक्रम मसिहाको कथा सुन्नको निम्ति प्रतीक्षा गरिरहनु भएका हाम्रा प्रिय श्रोताबृन्दमा हार्दिक न्यानो अभिवादन साथै स्वागत गर्दछौँ कार्यक्रम मसिहाको कथामा। आशा छ कार्यक्रम मसिहाको कथा तपाईँको जीवनमा एउटा जानकारी र मनोरञ्जन मात्र नभएर त्योभन्दा अझ बढी त्यो महान व्यक्तित्व को हुनुहुन्थ्यो भनेर तपाईँले नजिकबाट उहाँलाई चिन्दै हुनुहुन्छ र उहाँका शिक्षाहरू र उहाँको जीवनमा भएका उहाँको चरित्रहरूबाट तपाईँ उत्साहित बन्दै हुनुहुन्छ भनेर हामीलाई पूर्ण आशा लागेको छ। त्यसैले हामी तपाईँबाट हरेक दिन हरेक हप्ता कार्यक्रमको बारेमा प्रतिक्रियाको प्रतीक्षा गरिरहनेछौँ र हामीलाई आशा छ तपाईँले हामीलाई कुनै न कुनै दिन लेख्नुहुनेछ कि यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो। तपाईँलाई ती प्रतिक्रियाहरू पठाउनको निम्ति हरेक कार्यक्रमको अन्त्यमा हामीले तपाईँलाई ठेगाना बताउने गरेका छौँ र आज पनि कार्यक्रमको अन्त्यमा तपाईँलाई हाम्रो ठेगाना बताउनेछौँ। कृपया हामीलाई चिठी लेख्नुहोस् अथवा इमेल गर्नुहोस्, एकदमै हामी तपाईँलाई अनुरोध गर्दछौँ र तपाईँको प्रतिक्रियाको पुनः प्रतिक्रिया गर्न हामी सक्दो कोसिस गर्नेछौँ र त्यसको जवाफहरू लेखिपठाउनलाई हामी जमर्को गर्नेछौँ। अब भने आउनुहोस् आजको कार्यक्रमतिर लागौँ र आज तपाईँ र मेरो सुन्ने समय आएको छ मसिहको कथाको 27 भाग। अनन्त जीवनको हकदार हुनु भनेको के हो? सृष्टिको सुरुदेखि नै मानव जातिले सोध्ने गरेको प्रश्न पनि यही हो। यसुले यो प्रश्नको उत्तर दिन एउटा कथा भन्नुहुन्छ जसले यसको उत्तर अचम्म र अनौठो तरिकाले दिन्छ। यसुले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनेर पनि सिकाउनुहुन्छ। भाग 27।
यही हप्ता फरिसीहरूसँग येशूको पितासँगको सम्बन्धको बारेमा विवाद भयो। येशूले फरिसीहरूलाई उहाँ संसारको ज्योति हुँ भन्नुभयो। जो उहाँको पछि हिँड्छ त्यो कहिल्यै अन्धकारमा हिँड्नु पर्दैन, तर त्यससँग जीवनको ज्योति हुन्छ।
यसुले ज्योति र अन्धकारको विषयमा के भन्न खोज्नु भएको हो त्यति स्पष्टसँग बुझ्न सकिन।
कमल, हामीले यो सम्झनुपर्छ कि त्यति बेला इतिहासमा बिजुली भन्ने कुरा थिएन। राति हुँदा मानिसहरू काम गर्न सक्दैनथे, अँध्यारो शत्रु नै थियो, रातमा यात्रा गर्न खतरापूर्ण हुन्थ्यो। येशूले अन्धकारको कुरा गर्नुहुँदा पापमा जिरहेका मानिसहरूको बारेमा कुरा गर्नुभएको हो, जो अविश्वास र अज्ञानताको कारण हुन्छ। जब येशू ज्योतिको बारेमा कुरा गर्नुहुन्छ, उहाँले मानिसले कसरी जिउनुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। अन्धकार पाप र अज्ञानतासँग जोडिएको छ, ज्योति सत्य र जीवनसँग जोडिएको हुन्छ। येशूले भन्नुभएको कुरामा फरिसीहरू सहमत भएनन् वा उनीहरूले बुझेनन्। उनीहरूले येशूलाई आफ्नो साक्षी आफैले दिएको भनी बताए र उहाँको गवाही साँचो होइन भने। उनीहरूले उहाँ आफ्नो साक्षी आफैले दिनुभएको बारेमा उनीहरूले येशूले आफ्नो बारेमा भन्नुभएको कुराको कुनै प्रमाण वा निश्चयता छैन भनी बताए। यी कुराहरूको बारेमा येशूले बताउनु हुँदा उहाँले सधैँ पिताको बारेमा भन्नुहुन्थ्यो, यस बेला पनि केही फरक बोल्नु भएको थिएन। त्यसपछि येशूले आफ्नै बारेमा साक्षी दिनुको अर्थ के हो भनी बताउनुभयो।
म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु म कहाँबाट आएको हुँ वा कहाँ गइरहेको छु, तर तिमीहरू जान्दैनौ म कहाँबाट आउँछु वा कहाँ गइरहेछु। तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ, म कसैको न्याय गर्दिनँ। मैले न्याय गरेँ भने पनि मेरो न्याय सत्य ठहरिन्छ, किनभने न्याय गर्ने म एक्लो छैन, तर म र मलाई पठाउनुहुने पिता हुनुहुन्छ। तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। आफ्नो विषयमा म आफै गवाही दिन्छु र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।
तिम्रो पिता को हुन्?
तिमीहरू न त मलाई चिन्छौ न मेरो पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरो पितालाई पनि चिन्ने थियो।
येशूले उनीहरूलाई भन्नुभएको कुरा फरिसीहरूले बुझेनन्। यद्यपि येशूलाई नकार्न पनि सकिने थिएन। यदि येशू शास्त्री र फरिसीहरूसँग विवाद गर्ने मात्र भएको भए उनीहरूले अगुवा भएको हुनाले येशूलाई रद्द गर्न सक्थे, किनकि उनीहरू ठूलो ओहदामा थिए। तर येशूले यहुदियाका हरेक क्षेत्रमा आश्चर्यकर्महरू गर्नुभएको कुरा सबैले व्यवस्था गर्न सकेनन्। येशूले फरिसीहरूसँग फेरि कुरा गर्नुभयो।
म जानेछु र तिमीहरूले मलाई खोज्नेछौ र तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ। तिमीहरू तलका हो म माथिको हुँ। तिमीहरू यस संसारका हो म यस संसारको होइन। मैले तिमीहरूलाई स्पष्ट रूपमा भनिदिएको छु कि म पिताबाट पठाइएको हुँ भनेर। विश्वास गरेनौ भने तिमीहरू आफ्नो पापमा मर्नेछौ। जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ म उही हुँ भनेर तिमीले थाहा पाउनेछौ र म आफ्नै अधिकारमा केही गर्दिन, तर पिताले सिकाउनु भएका कुराहरू बोल्दछु भनी जान्नेछौ। मलाई पठाउनु हुने मसँग हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नु भएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुलाउने काम गर्दछु।
येशूले भन्नुभएको कुराले कुनै फरक ल्याएन। येशूले जे भन्नुभए तापनि अगुवाहरूले उहाँलाई विश्वास गर्न सकेनन् वा गरेनन्। यी कुराहरू सुन्नेहरूमध्ये कोही कोहीले उहाँमाथि विश्वास गरे। पछि येशूले उहाँमाथि विश्वास गर्नेहरूसँग कुरा गर्नुभयो,
तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरो चेला हो, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीलाई स्वतन्त्र तुलाउनेछ।
आफ्ना चेलाहरूसँग गोप्यमा कुरा गर्नु भइसकेपछि येशू फेरि मानिसहरूको समूहमा जानुभयो। त्यहाँ एकजना मानिस व्यवस्थाका पण्डित थिए। उसले येशूलाई गाह्रो प्रश्न सोधेर जाँच गर्न चाहे। त्यस मानिसले येशूलाई भने,
गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के गर्नु पर्ला?
व्यवस्थामा के लेखेको छ? तिमीले के पढ्यौ?
हजुर, पढेको छु, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर भनिएको छ।
तिमीले ठिक जवाफ दियौ, त्यसै गर र तिमी जिउने छौ।
व्यवस्थाको पण्डितलाई यो उत्तर स्वीकार्य भएन। उनी आफैलाई धार्मिक ठहराउन उत्सुक थिए, त्यसैले उनले येशूलाई अर्को प्रश्न सोधे।
त्यसो भए मलाई भन्नुहोस् न, मेरो छिमेकी चाहिँ को हो त?
आफ्नो प्रश्नको अपेक्षा गर्दै त्यो मानिस येशूको अघि उभिए। धार्मिक अगुवाहरूले उत्तर दिने इच्छा नगर्ने कुरा येशूलाई थाहा थियो। अर्को प्रश्न सोधेर उत्तरबाट उनीहरू तर्किन्थे। येशू केही क्षण रोकिनुभयो र त्यस पण्डितलाई हेर्नुभयो अनि यो कथा भन्नुभयो।
एकजना मानिस यरुसलेमबाट यरिहोतिर जाँदै थियो, त्यो डाकुहरूको हातमा फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। संयोगले एउटा पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेबी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
यो कथामा पुजारी र लेबीलाई संलग्न गराउनमा येशूको उद्देश्य थियो। पुजारी र लेबी दुवै धार्मिक मानिसहरू थिए। व्यवस्थाका पण्डितले भनेको महान आज्ञाको बारेमा उनीहरूलाई थाहा हुन्थ्यो। निश्चय समुदायमा भएका सबै मानिसहरूले भन्दा बढी होसियारी साथ महान आज्ञा पालन गर्थे, जुन व्यवस्थाका पण्डितले उद्धृत गरेका थिए। यद्यपि पुजारी र लेबी घाइतेबाट तर्केर गए, येशूले कथा भन्दै जानुभयो।
तर एउटा सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यस कहाँ गएर तेल र दाखमत लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गदामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले दुई चाँदीका सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।
यहुदीहरूले सामरीहरूलाई घृणा गर्दछन् भन्ने कुरा येशूलाई थाहा थियो। उनीहरू सामरीहरूलाई मनै पराउँदैनन्। यहुदीहरूले यात्रा गर्दा पनि सामरियाबाट हिँड्दैनन्। येशूलाई थाहा थियो कि उहाँका श्रोताहरूले सामरीहरूलाई शत्रुको रूपमा हेर्थे। उनीहरूले एउटा सामरीले पनि महान आज्ञा पुरा गर्न सक्छ भनी कहिल्यै सोच्न सक्दैनथे। जसै शास्त्रीले एउटा कथा सिकाउँदै थिए, येशू पर्खनुभयो। हाम्रो कथा अगाडि बढ्दछ, येशूले शास्त्रीलाई एउटा प्रश्न सोध्नुहुनेछ।
Thank you.
अङ्गाले छ क्रुसको छायाले, बाँचे म त येसुको मायाले, येसुमा छ अनन्त जीवन। जीवनको स्रोत एल्बमबाट सुन्नुभयो यो मिठो गीत, जसलाई उत्पादन गरेको थियो माउन्टेन आर्ट्स एन्ड कम्युनिकेसनले। पक्कै पनि यो गीतले तपाईँलाई मनोरञ्जन दिलाए होला र एउटा नयाँ खालको गीत तपाईँले आज सुन्न पाउनुभयो। श्रोतावृन्द, तपाईँका कुनै पनि जिज्ञासा अर्थात् प्रतिक्रियाहरू हामीलाई जनाउन तपाईँले चिठी लेख्न सक्नुहुनेछ, इमेल गर्न अथवा एसएमएस पनि गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मसिहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको ठेगाना merostory@gmail.com। त्यस्तै गरेर हामीलाई एसएमएस गर्नलाई तपाईँ आफ्नो मोबाइलको म्यासेज गर्ने ठाउँमा गई TLM टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउनुहोस्। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज गर्ने ठाउँमा गई TLM टाइप गरेर स्पेस दिएपछि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गरी पठाउनुहोस्। यो त भयो हाम्रो कार्यक्रमको ठेगाना। श्रोतावृन्द, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो मत्स्यको कथाको 27 भाग। यो कथाको अब हामी अन्त्यतिर आइपुगेका छौँ र आजको कार्यक्रमबाट बिदा हुनु अगाडि म हाम्रा सहायता गर्नुहुने मित्रहरू जुएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी आसमान तमाङ र अर्जुन पोखरेललाई हार्दिक धन्यवाद व्यक्त गर्दै, मेरो प्रविधिमा सहायता गर्ने खिमन अनि म पौलस तपाईँको अगाडि भोलि आजकै समयमा कार्यक्रम मत्स्यको कथाको 28 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै बिदा माग्दछौँ। तबसम्म तपाईँका पलहरू शुभ रहन्। हामीलाई दिनुहोस् बिदा। नमस्ते।